FM 93.8
Time Check. It's 6:30 PM.
इस टाइम चेक का प्रायोजक
जीवन में इंटरनेशनल तरीका जिस हो डिलाइटफुल लाइफस्टाइल.
इस दिनेस खबर का साथ मा
मेडलाइफ तपाई संगे जीवन मा अघि बढ्दै
प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा dineshfm.com.np र मोबाइलमा समेत एकैसाथ प्रसारण भएको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राव नमस्कार. अस्पतालको सयमा छटपटाई रहेकी महिलाका लागि सहयोगी हातहरू जुट्दै पहिलो दिन 25,000 भुक्तान. खुलाकी राजमार्ग जोड्ने कैलालीको खजानी र कञ्चनपुरको बेलौनीलाई व्यवस्थित सहर बनाउने योजना लागू हुँदै केही दिनमा डिजाइन इस्टिमेटको काम सुरु हुने. महिला मैत्री समाज निर्माणका लागि जनप्रतिनिधिहरूलाई सचेतना अभियान चलाउन मुख्यमन्त्रीको निर्देशन. प्रदेश स्तरीय महिला मञ्च कार्यक्रमको धनगढीमा पाँच वर्षदेखि चर्चामा रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजको देश दर्शन अभियान आजदेखि सुरु. नेपाल भारतका 20 सहरमा सांस्कृतिक कार्यक्रम.
मेटलाइफ प्रस्तुत गर्दछ डिपिएस डिपोजिट प्रोटेक्सन स्किम, जसमा पाउन सक्नुहुनेछ
सात विभिन्न ठुला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा, आकर्षक परिपक्वता रकम वा पेन्सन योजना.
थप जानकारीको लागि डिपिएस टाइप गरी 32288 एसएमएस पठाउनुहोस्.
मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै.
डायलासिस सेवाबारे अत्यन्त जरुरी सूचना. सिटी अञ्चल अस्पताल धनगढीमा यही आउँदो वैशाख महिनाको पहिलो हप्ताबाट यस कम्पनीले डायलासिस सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदछौ. हाल सेवा प्राप्त गरिरहनुभएका बिरामीहरू तथा प्रतीक्षाको सूचीमा रहनुभएका बिरामीहरूले डायलासिस सेवा प्राप्त गर्नको निमित्त यस कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ. साथै डायलासिस सेवा सञ्चालन गर्न केही स्टाफ नर्स तथा अन्यहरू आवश्यक भएको हुँदा इच्छुक योग्य व्यक्तिले आवश्यक कागज पत्र सहित सम्पर्क गर्न हुन अनुरोध गरिन्छ.
डायलासिस सेवामा काम गरेकालाई विशेष ग्राह्यता दिइनेछ.
इमेल diramgheltes@gmail.com. सम्पर्क प्रिन्स विक्रम झा 9812111995 9861828 4240. विरङ हेल्थ केयर प्राली.
आर्थिक समस्याका कारण उपचार गर्ने रकम नहुँदा सेती अञ्चल अस्पतालको सयमा छटपटाई रहनुभएकी महिलाका लागि सहयोग रकम जुट्न थालेको छ. दिनेश एफएमले बुधबार डडेलधुराको परशुराम नगरपालिकाकी लक्ष्मी महराले आर्थिक अभावका कारण उपचार गर्न नसकेको समाचार प्रसारण गरेको थियो. आज लायन्स क्लब अफ धनगढी सिटी र धनगढी टाउनका पदाधिकारीले अस्पतालमै पुगेर महरालाई नगद 25,000 सहयोग हस्तान्तरण गरेका छन्. लायन्स क्लब धनगढी टाउनका सल्लाहकार सचिव चविचन्दले दिनेश एफएममा समाचार सुनेपछि सबै पदाधिकारीबाट सङ्कलित रकम सहयोग स्वरूप महरालाई हस्तान्तरण गरिएको बताउनुभयो.
विनियमा लक्ष्मी बहिनीको अलिकति अवस्था गम्भीर छ भन्ने थाहा पाएर र हाम्रो यहाँ लायन्स साथीहरूले पनि सल्लाह गरेर हामीले केही सहयोग गर्न सकिन्छ कि भनेर आज बिहान मात्रै हामी जुट्यौँ लायन्स क्लब अफ धनगढी टाउन, लायन्स क्लब अफ स्वीकृति, लायन्स क्लब अफ धनगढी सिटी अनि ग्लोबल सर्जिकल हाउस र रेगन इन्टरप्राइजेस लगायत अन्य साथीहरूको पनि व्यक्तिगत सहयोगले हामीले 25,000 रुपियाँ तत्काललाई राहतको लागि हस्तान्तरण गर्यौँ.
यस्तै दिनेश एफएमकी मार्केटिङ म्यानेजर तथा लायन्स क्लब अफ धनगढी सिटीका सहको साध्यक्ष सन्जिता कुवरले पनि सहयोग स्वरूप महरालाई 21 हस्तान्तरण गर्नुभएको छ भने द ग्लोबल सर्जरी हाउसकी सम्झना अधिकारीले पनि नगद 5,000 सहयोग गर्नुभएको छ। यस्तै रजन इन्टरप्राइजेसकी दुर्गा श्रेष्ठले 2100 तथा कैलाली पोलिटेक्निक र कैलाली मोडेल स्कूलले 2,000 प्रदान गरेको छ। द ग्लोबल सर्जरी हाउसकी सम्झना अधिकारीले दिनेश एफएममा समाचार सुनेपछि महरालाई सहयोग गरेको बताउनुभयो।
खबर चाहिँ मैले आज बिहान मात्रै दिनेश एफएम न्युजबाट थाहा पाएँ। यस्तो छ साथीहरू न्युज सुन्नुभयो कि नै ल सहयोग गर्नुपर्छ है। सरहरूलाई फोन गरेँ, साथीहरूलाई फोन गरेँ, त्यसमा अनि हामीले सबै जुटेर अहिले सानो सहयोग स्वरूप हस्तान्तरण गरेका छौँ।
यसअघि कसैबाट पनि आर्थिक सहयोग नपाएका महराले दिनेश एफएममा समाचार प्रसारण भएपछि सहयोग मिलेको बताउनुभयो। उहाँले थप सहयोगको अपेक्षा समेत गर्नुभएको छ।
दिनेश एफएम आउनुभयो अनि मेरो समस्या हजुरहरूलाई बताएँ अनि हजुरले मिडियाबाट बाहिर देखाएर उनीहरूलाई थाहा भयो होइन समस्या रहेछ भनेर उनीहरू आएर सोधपुस गरेँ अनि सहयोग गरेँ। यही आग्रह गर्छु, मेरो इच्छा भनेको यसलाई बचाउने भएन, मसँग अब आर्थिक अवस्था कमजोर भएर यो अनुरोध गर्न चाहन्छु कि कोही सहयोग गर्न चाहनुहुन्छ भने यही आग्रह गर्न चाहन्छु।
प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीबीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्रीको कार्यकक्षमा दिउँसो करिब आधा घण्टा उहाँहरूबीच भेटवार्ता भएको हो। सो क्रममा समसामयिक विषयवस्तुबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा भारतसँग जोडिएको प्रदेश नम्बर सातका नाकाहरूलाई थप व्यवस्थित गरी सुचारू गर्ने, द्वन्द्वकालमा बन्द रहेका छुट्टी भन्सारलाई खुला गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्बर सातमा सुचारू विकास परियोजनालाई द्रुत गतिमा अगाडि बढाउने सन्दर्भमा पनि छलफल भएको छ। प्रदेश नम्बर सातको समग्र विकासका लागि भारत सरकार तत्पर रहेको भारतीय राजदूत पुरीले मुख्यमन्त्री भट्टलाई बताउनु भएको थियो। राजदूत पुरी आजै कञ्चनपुर जानु भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजले विगत 5 वर्षदेखि चर्चामा ल्याएको साहित्यिक सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान धनगढ़ीबाट शुरू भएको छ। प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले दीप प्रज्वलन र सामाजिक विकास मन्त्री दीर्घ सोडारीले दमा बजाएर देश दर्शन अभियानको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा प्रदेश नम्बर सातको सामाजिक विकास मन्त्रालय, नेपाल पर्यटन बोर्ड, धनगढ़ी उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न संस्थाहरूको सहयोग रहेको छ। अभियान अन्तर्गत नेपाल र भारतका 20 शहरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। काली कर्णालीको कला संस्कृति र साहित्यको प्रचार प्रसार गर्ने उद्देश्यका साथ अभियानको थालनी गरिएको हो। सहकर्मी नवराज पनेरको रिपोर्ट सुनौ।
सुदूरपश्चिमका विभिन्न समुदायका मौलिक बाजागाजाको साथमा रहेको देश दर्शन अभियानको टोलीलाई प्रदेश नम्बर सातका मुख्यमन्त्रीको नेतृत्वमा धनगढ़ीबाट विदाई गरिएको हो। काली कर्णालीको कला संस्कृति र संगीत यसै क्षेत्रमा सीमित भएको ठहर गर्दै त्यसको विस्तारीकरण र सम्वर्धन गर्ने उद्देश्यका साथ देश दर्शन अभियानको थालनी गरिएको हो। वैशाख 1 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत नेपालका 10 र भारतका 10 गरी 20 शहरमा यस क्षेत्रको कला संस्कृतिको प्रस्तुतिका साथै जगन्नाका लागि छलफल पनि हुनेछ। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल
हाम्रो कला संस्कृति र हाम्रो गौरवमय गाथा काली कर्णाली क्षेत्रमा मात्रै सीमित भयो र यो बाहिर जान सकेन। खास गरी सुदूरपश्चिममा बस्ने कलाकार, साहित्यकार, संस्कृति कर्मीहरू हामीहरूले के अनुभव गर्यौँ भने अब हाम्रो संस्कृति बाहिर नगएसम्म, हाम्रो संस्कृति अनुकरणीय नभएसम्म सुदूरपश्चिम बाहिर जान सक्दैन।
40 साहित्यकार र कलाकारको सहभागितामा धनगढीबाट सुरु भएको अभियान महेन्द्रनगर, नेपालगंज, नवलपरासी, चितवन, पोखरा, काठमाडौँ, जनकपुर, इठरी, विराटनगर, झापा, भारतको गुवाहाटी, तेजपुर, सिक्किम, दार्जीलिङ हुँदै फेरि धनगढ़ीमा आएर वैशाख 1 गते समापन गरिनेछ। देशका विभिन्न क्षेत्रमा रहेका साहित्य तथा संस्कृति कर्मीका बीचमा संस्कृति आदान प्रदान गरी अभियानले शान्त र सद्भावको वातावरण बनाउने आयोजकको दावी छ।
सुदूरपश्चिमको कला संस्कृति साहित्य र यहाँको सम्पन्न प्रकृतिलाई समेत, पर्यटनलाई समेत हामी लगेर जहाँ जहाँ नेपालीहरू छन्, नेपालका पश्चिम महाकालीबाट पूर्वी नेपालको मेचीसम्म र सिक्किम, दार्जिलिङ, आसामसम्मका विभिन्न क्षेत्रमा हामी यो संस्कृतिलाई लग्दैछौँ। यसको उद्देश्य भनेको सुदूरपश्चिमको कला संस्कृतिलाई फैलाउनु र यहाँको पर्यटनलाई पनि अगाडि बढाउनु हो।
देश दर्शन अभियानको शुरुआत बिहिबारदेखि गरिए पनि यसको चर्चा हुन थालेको भने 5 वर्षभन्दा बढी समय बितेको छ। यही अभियानका लागि नै सुदूरपश्चिमाञ्चल साहित्य समाजले यस क्षेत्रका उद्योगी व्यवसायी र समाजसेवीबाट रकम संकलन गरेको थियो भने देउसी भैलो पनि खेलेको थियो। ढिलै गरी पनि सुरु भएको अभियानले प्रदेश नम्बर 7 को कला संस्कृतिको जगेन्नामा ठूलो टेवा पुगाउने विश्वास छ सामाजिक विकास मन्त्री दुर्गा सोडारीको।
यो क्षेत्रको कला साहित्य संस्कृतिको संरक्षणमा तपाईँहरूले गर्ने योगदान हाम्रो जस्तो हो, जस्तो हाम्रो संस्कृति हो त्यसलाई त्यस्तै प्रतिबिम्बित हुने गरी सबै ठाउँ देखाउन हार्दिक अपिल छ। अलिअलि त्यसमा सबै कलाकार मित्रहरूलाई हाम्रो पहिचान जस्ताको तस्तै दुनियाँका सामने देखाउनका लागि हामी अपिल गर्दछौँ।
पछिल्लो समय विभिन्न राजनीतिक घटनाक्रमले देशमा खलबलिएको सामाजिक सहिष्णुता साहित्यका माध्यमबाट कायम गराउने उद्देश्य पनि अभियानको छ। यहाँको संस्कृति र पर्यटनको प्रचार प्रसार गरी सुदूरपश्चिममा सबैको ध्यान आकृष्ट गराउने लक्ष्य पनि अभियन्ताहरूले राखेका छन्। अभियानले निरन्तरता पाए प्रदेश नम्बर 7 को कला संस्कृति पूर्वतिर र नेपाली समुदायको बसोबास रहने भारतमा पनि हुने अपेक्षा गर्दै प्रदेश नम्बर 7 का मुख्यमन्त्री त्रिलोचन भट्ट,
हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो क्षेत्र विगत देखि नै पिछडिएर आयो। हामीले आफ्नो पहिचानलाई कायम गर्न सकेनौँ, त्यही हाम्रा समस्याहरू पनि रहे। तपाईँहरूले साहस गर्नु भएको छ र यो साहसलाई निरन्तर अगाडि बढाउने कुरा, कुनै कुराको पनि सुरुवात गर्ने कुरा ठुलो कुरा होइन, यसलाई निरन्तरता दिने कुरा, यसलाई तीव्र गतिमा यसको विकास गर्ने कुरा, यसको सार आवश्यकता अनुसार परिवर्तन गरेर विस्तार गरेर त्यसको विकास गरेर अगाडि बढ्ने कुरा नै मुख्य कुरा हुन जान्छ।
हालको प्रदेश 7 मा विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक, पर्यटकीय स्थलको महत्व जानकारी दिनका लागि अभियान सार्थक हुने आयोजकको दावी छ। अभियानका क्रममा हुड्केली, छलिया, सकिया नाच, भो, होली, देउडा र राइजुमा गीत लगायत सांस्कृतिक नृत्यहरू देखाइनेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
दिनेश खबरमा अब केही छिन् ब्रेकको पालो।
मूलदेखि सुनसम्म, नातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। गिफ्ट सामानमा 5% छुट, फेन्सी सामानमा 10% छुट र जुत्ताहरूमा 10% छुट। यथाशीघ्र सञ्चालन हुन गइरहेका सेवाहरू स्विमिङ पुल, ब्याडमिन्टन कोर्ट, जिम हाउस र खानाका स्टल। चौलानी डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा सेवा र सुविधाहरू, नर्मलदेखि डिलक्स सम्मका रूमहरू, दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट, सेफ्टी कार पार्किङ, एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज, कस्टमर पिकअप, ड्रप अन रेन्टल, इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3, धनगढी कैलाली। सम्पर्क नम्बर 091-417-544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। 7 नम्बर प्रदेशको आज बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक कार्यविधि विधेयक लगायतका 4 वटा विषयवस्तुमा स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका प्रदेश आर्थिक कार्यविधि विधेयक 2074 नयाँ विनियोजन विधेयक तर्जुमा गर्नका लागि तयार पारिएको अवधारणा पत्र र सार्वजनिक खरिद विधेयक तर्जुमा गर्नका लागि पनि सैद्धान्तिक स्वीकृति दिएको मन्त्रिपरिषदका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिनुभयो।
मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार र सेवाको शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति अवधारणा पत्र हामीले प्रस्तुत गरेका थियौँ, त्यसलाई क्याबिनेटले स्वीकृति प्रदान गरेको छ। प्रदेश आर्थिक कार्यविधि विधेयक भन्छ 2074, प्रदेश सभामा पेश गर्नका निम्ति स्वीकृति प्रदान गर्नका निम्ति क्याबिनेटमा यो प्रस्ताव आएको थियो। त्यसै गरी आर्थिक मामिला र योजना मन्त्रालयबाट नयाँ विनियोजन विधेयक तर्जुमा गर्ने, त्यसका निम्ति सैद्धान्तिक सहमतिका लागि तयार पारिएको अवधारणा पत्र प्रस्तुत भएको थियो क्याबिनेटमा, र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्को सार्वजनिक खरिद विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गर्नका निम्ति पेश गरिएको थियो। यसमा पनि सैद्धान्तिक स्वीकृति दिने भन्ने निर्णय रहेछ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकलाई स्वीकृत प्रदान गरेको हो। प्रदेश सातमा आगामी चैत्र सत्र गते प्रदेशसभाको बैठक बस्ने र आज मन्त्री परिषदले स्वीकृत दिएका विषयहरूलाई प्रदेशसभा बैठकमा लैजाने समेत मन्त्री शाहले जानकारी दिनुभयो। सत्र गतेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक पेश गर्ने मन्त्री शाहले जानकारी दिनुभयो। आर्थिक कार्यविधि विधेयक पास भएपछि प्रदेशको बजेट पारित गर्ने बाटो खुलेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत्र मसान्तसम्म अल्पकालीन बजेट ल्याउने तयारी तीव्र गतिमा अघि बढाइएको छ। मन्त्रालयले त्योभन्दा अघि प्रदेशको श्वेतपत्र र नीति तथा कार्यक्रम तयार गर्ने जनाएको छ। हुलाकी राजमार्ग जोड्ने कैलालीको भजनी र कञ्चनपुरको बेलौलीलाई व्यवस्थित शहर बनाउने योजना लागू हुने तयारीमा रहेको छ। कैलाली र कञ्चनपुरको हुलाकी राजमार्ग आसपासमा व्यवस्थित बसोबास गराउनका लागि दुईवटा नयाँ शहर निर्माण गर्नका लागि डिजाइन सर्वेको काम सुरु गर्ने तयारी थालिएको हो। त्यसको लागि परामर्शदाता कम्पनीलाई सम्झौता गर्नका लागि आशयपत्र जारी गरिएको छ। दुवै शहरको एक प्याकेज बनाएर सात दिनपछि सम्झौता र सम्झौता भएको पन्ध्र दिनभित्र डिजाइन सर्वेको काम सुरु गर्ने तयारी भइरहेको हो। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
शहरी निर्माणको योजनालाई गएको वैशाख 14 शहरी विकास मन्त्रालयले स्वीकृत गरेसँगै शहर बन्ने स्थान निश्चित भएपछि त्यसको झण्डै एक वर्षपछि डिजाइन सर्वेको काम सुरु गर्ने तयारी थालिएको हो। हुलाकी राजमार्ग छेउमा 10 नयाँ शहर निर्माणको प्रक्रिया अन्तर्गत कैलालीको भजनी त्रिशक्ति र कञ्चनपुरको बेलौरीलाई नयाँ शहर बनाउन आवश्यक पूर्वाधार लगायतको डिजाइन सर्वेको काम सुरु गर्ने तयारी थालिएको छ। नयाँ शहर आयोजनाका प्रमुख पराग कायस्थ:
हाम्रो यो आर्थिक नियमले के भन्दाखेरि सबै कम्प्लिट गरिसकेपछि आर्थिक मूल्याङ्कन गरेर
आधुनिक शहरको रूपमा विकास गर्नका लागि एकीकृत शहरी विकास योजना तयार पारी शहरी पूर्वाधार तथा विकास योजना अगाडि बढाउँदै डिजाइन सर्वे काम गर्न सम्झौताका लागि परामर्शदाता कम्पनीलाई आशय पत्र जारी गरिएको छ। जमिनको उपलब्धता, जनसङ्ख्या, जनघनत्व, मोडल जक्सन, आर्थिक विकासको सम्भावना, गैर कृषि कार्यमा संलग्न जनसङ्ख्या, खानेपानीको स्रोत, बसाइ सराई, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचका आधारमा नयाँ शहरको स्थान छनौट गरिएकोमा अब नयाँ शहरका लागि आवश्यक पर्ने विभिन्न क्षेत्रको डिजाइन सर्वेको काम गरिनेछ। त्यसका लागि प्रदेश नम्बर 7 दुवै शहरको डिजाइन सर्वे गर्न काठमाडौँको एभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्ट्स, मुनलाइट सिभिल सोल्युसन र इलाइट सिभिल डिजाइन कन्सल्टेन्ट्स जेबीलाई 7 दिनभित्र सम्झौता गर्नका लागि आशय पत्र जारी गरिएको छ। 7 दिनभित्र सम्झौता गरिएपछि 15 दिनभित्र काम सुरु गर्नुपर्ने नयाँ शहर आयोजनाले जनाएको छ।
आशयको पत्र माग गर्छौँ, होइन, आशयको पत्र माग गरिसकेपछि त्यो मूल्याङ्कन गर्छौँ, अनि त्यो मूल्याङ्कन गरिसकेपछि पास भएको फर्महरूलाई हामीले त्यसपछि गएर आरएससी इस्यु गर्छौँ। इस्यु गरिसकेपछि उहाँहरूले आरएससी डकुमेन्टमा टेक्निकल प्रपोजल र फाइनेन्सियल प्रपोजल दुईटा प्रपोजल जुटाउनुहुन्छ। टेक्निकल प्रपोजल हामी इभ्यालुएसन गर्छौँ, टेक्निकल इभ्यालुएसन गरिसकेपछि योजना हामीले 70 नम्बर पासमा राखेका छौँ।
हुलाकी राजमार्ग मुख्य बजार क्षेत्रका नगरहरू जोड्ने हुँदा यो तराईको जीवन रेखाको रूपमा रहेकाले बस्तीहरूलाई व्यवस्थित गराउँदै जाने उद्देश्य सहित नयाँ शहर निर्माणका लागि प्रारम्भिक कामहरू सुरु हुने तयारी थालिएका हुन्। नयाँ निर्माण हुने शहरमा सड़क, पार्क, बस पार्क सहित कम्तीमा पनि 1,00,000 जनसङ्ख्याको चापलाई धान्न सक्ने संरचना हुनेछन्। त्यस्तै प्रत्येक शहरमा त्यहाँको स्थानीय मौलिकता अनुसार घरको मापदण्ड, अन्य भौतिक निर्माणको शैली निर्धारण गरिने र त्यो एकीकृत विकास योजनाले तय गर्ने सरकारी अधिकारीहरूले बताएका छन्। फेरि नयाँ शहर आयोजनाका प्रमुख कायस्थ:
गर्नुको लागि उहाँहरूले समयमाको पिरियड राखेर हामीले गरेको छौँ, रिपोर्ट दिने भनेको छ। त्यसले एकीकृत विकास योजना नयाँ शहर बनाउनको लागि कुन कुन योजनाहरू चाहिन्छ भनेर उहाँहरूले अध्ययन गरेर एकीकृत विकास योजना बनाएर दिनुहुन्छ। हामीले निर्माण सुरु भएको मितिबाट 15 वर्षभित्रमा चाहिँ नयाँ शहर निर्माण गर्ने भन्ने लक्ष्य, 15 वर्षभित्रमा चाहिँ चिज गराइसकेपछि नयाँ शहर घोषणा हुन्छ भनेर उहाँहरूले रिपोर्ट दिनुहुन्छ। हामीलाई योजनाको लिस्टहरू त्यसको खाका दिनुहुन्छ।
हामीलाई सीताराम ओझा, धनगढी।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश नम्बर 7 महिला मैत्री कानून बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ। महिला मानव अधिकार र शिक्षण जाल लगायतका विभिन्न संस्थाको आयोजनामा आजदेखि धनगढीमा शुरू भएको प्रदेश स्तरीय महिला मञ्च कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताउनु भएको हो। उहाँले सामाजिक कुरीतिको अन्त्यका लागि जनप्रतिनिधिहरूलाई अभियान चलाउन निर्देशन दिनुभयो।
कुनै कमी छोड्नेवाला छैन, कुनै अर्थ छोड्नेवाला छैन। यो कुरा आग्रह गर्न चाहन्छु। यो सँगसँगै सामाजिक रूपान्तरणको लागि मानसिक रूपबाट मान्छेलाई परिवर्तन गर्नको लागि एउटा सामाजिक अभियानको आवश्यकता छ।
महिला मैत्री संघीय गणतन्त्र नेपाल सम्भव छ हामी संस्थागत गर्नेछौ। महिला मञ्च 2074 र लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार पहिचान श्रम र शरीरमा महिलाको आफ्नो अधिकार भन्ने मूल नाराका साथ कार्यक्रम शुरू भएको हो। आजदेखि शुरू भएको कार्यक्रम 3 दिनसम्म चल्नेछ। कार्यक्रममा बोल्दै उपसभामुख निर्मला बराल जोशीले महिला अधिकारका लागि कानूनको कमी नभए पनि व्यवहारमा लागू नभएको बताउनुभयो। समारोहमा बोल्दै महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष रेणुराज भण्डारीले महिला पुरुषमा समानता कायम नभएसम्म लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नसक्ने बताउनुभयो। महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष निर्मला बाक्सनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर 7 की उपसभामुख सहित महिला प्रदेशसभा सदस्यहरू, जनप्रतिनिधिहरू, महिला अधिकार कर्मी लगायतको सहभागिता रहेको थियो। सो अवसरमा उपस्थित अतिथिहरूलाई समानताको सन्देश दिनका लागि सामूहिक रूपमा एउटै माला पहिरियाइएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। दिनेश खबरमा फेरि पनि केही छिन् ब्रेकको फालो।
बैंक खातामा कति पैसा छ भनेर घरमै बसेर हेर्न सकिन्छ। ब्याज कति आयो हेर्ने हो
कति नै आफै मात्र जान्ने जस्तो। कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवाको बारेमा मलाई पनि थाहा छ नि।
कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवा लिन थालेपछि मेरी दिपा त्यसै ढङ्ग
हुनु परेन त। बिजुली र टेलिफोनको बिल, मोबाइल र डिसोनको रिचार्ज अहिले घरमै बसी बसी तिर्छु म।
त्यति मात्र होइन, कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवाबाट खातामा रकम ट्रान्सफर गर्न सजिलो भएको छ। किस्ता कति हो, कति पुग्यो, जम्मा भएको र तिरेको खाताको सबै विवरणी घरमा बसी बसी थाहा पाइने।
यसैलाई भन्छन् कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवाको सजिलो।
तपाईँ पनि आफ्नो मोबाइलमा प्ले स्टोर वा एप स्टोरबाट एडिबिएल स्मार्ट बैंकिङ डाउनलोड गरी सजिलो कृषि विकास बैंकको स्मार्ट बैंकिङ सेवा उपयोग गर्न सक्नुहुनेछ।
कृषि विकास बैंक लिमिटेड, तपाईँ हाम्रो घर आँगनको बैंक।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। सेतेन्चल अस्पतालले सफा गर्ने भन्दै सेफ्टी ट्याङ्की खोलेर दिनभरि त्यत्तिकै छोडेपछि अस्पताल झनै दुर्गन्धित भएको छ। सेफ्टी ट्याङ्की भरिएर शौचालयहरू दुर्गन्धित भएका बेला अस्पतालले ट्याङ्की सफा गर्ने भन्दै त्यत्तिकै खोलेर दिनभरि छोडेपछि झनै दुर्गन्ध फैलिएको हो। सेफ्टी ट्याङ्कीबाट निस्किएको गन्धले अस्पताल वरपरको वातावरण दुर्गन्धित भएपछि नाभमुख थुन्नुपर्ने अवस्था रहेको छ। सहकर्मी जनक विष्टको रिपोर्ट सुनौ।
सेती अञ्चल अस्पतालको आकस्मिक कक्ष पछाडि रहेको सेफ्टी ट्याङ्की भरिएपछि सफा गर्ने भन्दै खोलेर त्यत्तिकै छोड्दा दुर्गन्ध झनै फैलिएको हो। सेफ्टी ट्याङ्कीबाट निस्किएको गन्धले नाकमुख थुन्नुपर्ने अवस्था रहेको बताउँदै श्रीमतीको उपचारका लागि 3 दिनदेखि अस्पतालमै रहेका कैलालीको भजनिका रामविलास चौधरी
श्रीमतीलाई अपरेसनको लागि ल्याएको थिएँ। अपरेसन थिएटरमा ल्याउँदाखेरि अब मान्छेलाई नहेरिदिने पर डाक्टरहरूले त्यति माइन्ड नगर्ने, गन्धले त भस्मै गन्ध लाग्छ होइन, बस्न पनि सकिन्न जस्तै लाग्छ।
दुर्गन्धले बिरामी र कुरुवा मात्र होइन अस्पताल प्रवेश गर्ने जो कोहीलाई पनि हैरान बनाएको छ भने कर्मचारी र विभिन्न क्याम्पसमा अध्ययनरत प्रशिक्षार्थीले समेत काम गर्न समस्या भएको बताएका छन्। मास्क लगाउँदा समेत सेफ्टी ट्याङ्कीको गन्ध नरोकिँदा काम गर्न समस्या भएको बताउँदै प्रशिक्षार्थी रविना पौडेल
बिरामी भए पनि हस्पिटलको यस्तो इन्भाइरोमेन्टले गर्दा झन् अझै बिरामी हुने चान्सेस चाहिँ बढी हुन्छ कि।
दुर्गन्धले निर्माणाधीन अस्पताल भवनमा काम गरिरहेका मजदूरले समेत काम गर्न समस्या भएको बताएका छन्। काम गर्ने बेला सेफ्टी ट्याङ्कीबाट आउने दुर्गन्धले निकै समस्या भएको उनीहरूको भनाइ छ।
सेफ्टी ट्याङ्की फुटेपछि अब गनाउने काम गर्दाखेरि अप्ठ्यारो हुन्छ, त्यहाँनिर गएर झन् हातले गरेपछि झन् अप्ठ्यारो हुन्छ।
कति भयो त्यो फुटेको?
गनाउँछ आज त्यो झारला थियो, फेरि तिन फाल थियो, पछि हाम्रो त्यो ओभरसेट गएर त्यहाँ कुरा गरेर बन्द गरायो।
भरिएको सेफ्टी ट्याङ्की सफा गर्न अस्पताल प्रशासनले महिना दिनपछि चाँसो देखाएको हो, तर सरसफाई गर्ने भन्दै दिनभर सेफ्टी ट्याङ्की खुला छोडिनु झनै ठुलो लापरवाही हो। यस्ता विषयमा बारम्बार किन लापरवाही? सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ।
यो नियमित सफाईको प्रक्रिया हो, अब यसमा थोरै होला भन्ने हिसाबले उनीहरूले बाहिर फालिदिएछन्। त्यो सेफ्टी ट्याङ्कीवाला जो बोलाएको त्यो आइपुगे थिएन, नत्र त उसरी ट्र्याक्टरवालाले तुरन्तै तानेर आफ्नै ट्याङ्कमा भरेर लग्ने प्रक्रिया हो। ओभर भएर त्यहाँभित्र वार्डतिर पनि धेरै गन्धित भयो भनेर अलिअलि बाहिर निकाल्न खोजेको, अलि बढी नै बाहिर निस्क्यो।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
अब बिहिबारको साप्ताहिक स्तम्भ खाद्य अधिकारको पालो।
साप्ताहिक स्तम्भ खाद्य अधिकारको साथमा ब्रेड फर द वर्ल्ड जर्मनी र याक नेपालको साझेदारीमा सञ्चालित खाद्य अधिकार सबलीकरण परियोजना।
नमस्कार, साप्ताहिक स्तम्भ खाद्य अधिकारमा स्वागत छ, म सीताराम ओझा। विकास सबैलाई चाहिने हो, तर विकास गर्नका लागि ध्यान दिन आवश्यक छ। विकासले विनाश पनि निम्त्याउने भएकाले त्यस्ता कुरामा विचार नगरिकनै विकासका काम गर्दा त्यसले समस्या निम्त्याउने गरेको हो। बाजुराको बढीमालिका नगरपालिका वडा नम्बर 2 भएर विभिन्न स्थान जोड्ने सडक आयोजनाका कारण पहिरो आएर त्यहाँका स्थानीय बासिन्दाको खेतीयोग्य जमिन पुरिएको छ। यसले उनीहरूको खाद्य अधिकार हनन भएको विषयमा साप्ताहिक स्तम्भ खाद्य अधिकारमा आज हामी चर्चा गर्नेछौ। बाजुराको सदरमुकाम मार्तरीबाट बढीमालिका नगरपालिकाको वडा नम्बर 2 को भवनेरा मैन तोला हुँदै जिल्लाका विभिन्न स्थान भएर बझाङ जिल्ला पुर्याउने योजना अगाडि बढाउँदा त्यसले समस्या निम्ताएको हो। सिधै बाटो काट्ने माग अनुसार मैमा तोलाको विष्ट टोलको समस्यालाई नबुझी आफ्नो बल र शक्तिको प्रयोग गरी सडक लगिएका कारण अहिले पहिरो लगायतका समस्याहरू आइरहेका छन्। बाटो काट्न थालेपछि आएको पहिरोले स्थानीयहरू कष्टकर जीवन बिताउन बाध्य भएका छन्। एकजना स्थानीय बासिन्दा नवीन विष्ट।
समस्या के हो भन्दाखेरि घरभन्दा माथि रोड कटिङ भइरहेको छ। रोड कटिङ हुँदाखेरि अब माटो जति जम्मै खेतमा आएर खेत पुरिएर खानको लागि खाद्य अभाव, खेती भएन, सिँचाइ पनि बगाएर लगिदियो, पुरिदियो, अनि खाने पानी अनि पोखरी अनि समस्या चाहिँ त्यही हो सर।
2071 सालदेखि नेपाल सरकारले सदरमुकामदेखि बस्ती स्तरमा बाटोको विकास गर्ने कार्य प्रत्येक आर्थिक वर्षमा खण्ड खण्डमा गरेर निर्माण गर्न लाग्दा खुसी भएका स्थानीयहरू अहिले बाटोले खान लाउन नपाउने अवस्था सिर्जना गरेपछि निराश भएका छन्। बाटो विस्तार गर्दै लैजाँदा आफ्नो गाउँ बस्ती नजिक पुग्दा आफूलाई क्षति नहुने गरी बाटो बनाइदिन पटक पटक मौखिक समुदायले सरकारवालालाई अनुरोध समेत गरेका छन्, तर उनीहरूका समस्या समाधानका लागि कुनै निकायले पहल नै गरेका छैनन्।
खास केही भएको अहिलेसम्म छैन, पहल चाहिँ वडा कार्यालयमा पनि भनेका हौ, नगरपालिकामा पनि भनेका हौ, अनि कसैले सुनवाई गरिदिएन।
अहिले हामी किनेरै नै खान्छौँ, कसैको जेलमा मजदुरी गरेर त्यस तरिकन हामी किनेर खान्छौँ।
थोरै घर परिवार रहेको बस्ती भए पनि त्यहाँको समुदायको जग्गा जमिन सडक खनिएका कारण पहिरो आएर पुरिएको छ। सो बस्तीमा रहेका परिवारको 100 भन्दा बढी रोग पनि जग्गा पुरिएको हो। धान गहुँ लगायतका सबै उत्पादन सोही जग्गामा हुने भएका कारण जग्गा पुरिएपछि अहिले उनीहरू खेती लगाउन नपाउँदा बिचल्लीमा परेका छन्। स्थानीय महिला धना देवी विष्ट।
माथिबाट सडक खन्दा सडक नल्याऊ भने होइन, हामीले सडक ल्याऊ के कस्तो गरेर त्यो माथिबाट सडक लिने हो, वाल हालेर हुन्छ कि त्यो माटो ओरीको वरिपरिको परिफालेर हुन्छ कि? त्यहाँका जनता भनेका नेपालका नागरिक होइन भन्दा पनि सुनाइ नगरेर जबरजस्ती गरेर आफ्नो मनमर्जी गरेर जनतालाई नेपालका नागरिकै होइन भनेर त्यसरी जबरजस्ती सडक काटेका, अब यो बर्खायाममा हामीलाई दोमन पनि गरेको, बर्खायाममा हामीले रातभरि जागराम गर्नुपर्छ, न खाने पानी छ, न बस्ने घर छ, न खेतीयोग्य जमिन छ, न सिँचाइ छ, न हाम्रो लेख जाने ठाउँ छ, न औलो जाने ठाउँ छ, उदो गाड छ, उभो भिड छ, हामीहरूलाई कतै जाने ठाउँ छैन।
यता बढीमालिका नगरपालिकाले भने स्थानीय पीडितका लागि पहल गर्ने जनाएको छ। नगरपालिकाका मेयर पदम बडुवाल।
भूसंरक्षणदेखि लिएर त्यसले गर्दाखेरि अलिकति वायु इन्जिनियरका रूपमा त्यहाँ काम गरेको हिजो पनि अहिले पनि हामी त्यही ढङ्गले अगाडि बढेका छौँ। फेरि भूसँग लागु हुँदैछ, त्यसमा सहायता रूपमा हामी त्यस्ता कुराहरूलाई वृक्षारोपण गर्ने, तटबन्धन गर्ने किसिमका कार्यक्रमहरू हामी चलाउँछौँ। पहलमै छ, हजुर पहलमै छ, बरु कोही भेटाउनुहुन्छ भने हामी सिँगै गर्नुभन्दा पनि सहयोगको रूपमा सहायताका रूपमा आउनका लागि हामी त्यसलाई आग्रह गर्छौँ।
दुर्गम पहाडी जिल्ला भएकाले बजार नजिक र बाटोको समस्या रहेकोमा उनीहरूले विभिन्न अन्य समस्या पनि भोग्दै आएका छन्। हवस् त, साप्ताहिक स्तम्भ खाद्य अधिकार सकियो, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
साप्ताहिक स्तम्भ खाद्य अधिकारको साथमा ब्रेडफर्ड द वर्ल्ड जर्मनी र याक नेपालको साझेदारीमा सञ्चालित खाद्य अधिकार सबलीकरण परियोजना।
पर्सिदेखि सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी पूरा भएको छ। मैदानमा पिच निर्माण, अस्थायी प्याराफिट निर्माण लगायतको तयारी पूरा भएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। केही फिनिसिङको काम मात्रै बाँकी रहेको आयोजक धनगढी क्रिकेट एकाडेमीले जनाएको छ। प्रतियोगितामा सहभागिता जनाउने खेलाडी र अफिसियलको लागि होटेल लगायतको व्यवस्थापन कार्य पूरा भएको छ। यस्तै प्रतियोगिता सुरु हुन दुई दिन मात्रै बाँकी रहेका बेला सहभागिता जनाउने टिमहरू पनि धनगढी आउने क्रम सुरु भएको छ। सहकर्मी नवराज पनिरको रिपोर्ट।
धनगढी प्रिमियर लिगको दोस्रो एडिसनमा आइपुग्दाखेरि एकदमै खुसी लागेको छ। एज अ प्लेयर भर्खरै मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा ओडिआई राष्ट्र भएर फर्केका छौँ र ओडिआई राष्ट्रिय भएर फर्किन चाहिँ सबभन्दा पहिलो प्रतियोगिता हामीले धनगढी प्रिमियर लिग खेल्दैछौँ र यो प्रतियोगिता पनि नेपालको इतिहासमा सबभन्दा बढी प्राइज मनी त्यो बाहेकको पनि जुन खालको यसले चर्चा बिहोरेको छ सबैजना एकदम उत्साहित छन् यो प्रतियोगितादेखि लिएर।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एक दिवसीय मान्यता पाएपछि पहिलोपटक धनगढी पुग्नुभएका खड्का सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिगलाई लिएर निकै उत्साहित छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा देशको प्रदर्शन कस्तो रहने भन्ने विषय घरेलु क्रिकेटको स्वरूप कस्तो छ भन्ने कुराले नै हेक्का राख्ने गरेको छ। घरेलु क्रिकेट प्रतियोगिता नै करोडौं लगानीमा आयोजना हुन थालेपछि राष्ट्रिय टोली पनि बलियो बन्ने बताउँदै फेरि कप्तान खड्का
यो प्रतियोगितालाई आइसिसीको मान्यतादेखि लिएर सबै कुरा पाइसकेको हुँदा चाहिँ अब नेपालमा हुने हरेक प्रतियोगितालाई एउटा ठुलो स्तरको प्रतियोगिता किन भन्न सक्छौँ भन्दाखेरि अब हामी फर्स्ट क्लास क्रिकेटको जुन एउटा मान्यता छ त्यो मान्यता लगभग पाउँछौँ एउटा ओडिआई राष्ट्र भइसकेपछि। इन्टरनेटबाट पनि लाइभ भइरहेको छ यो प्रतियोगिता, त्यसबाहेकको ESPN क्रिकेट फो र यस प्रतियोगितासँग सम्बन्धित जति पनि युवाहरूलाई म नेपाल क्रिकेट टिमको तर्फबाट धन्यवाद भन्न चाहन्छु किन भन्दाखेरि क्रिकेट खेललाई लगानी बिना हामी अगाडि बढ्न एकदमै असम्भव थियो।
पहिलो संस्करणको धनगढी प्रिमियर लिग भन्दा दोस्रो संस्करणको धनगढी प्रिमियर लिगमा थुप्रै फरक देख्न पाइन्छ। धनगढी प्रिमियर लिगले आइसिसीको मान्यता पाएपछि यसको चर्चा अब स्वदेशमा मात्रै सीमित हुने छैन। आइसिसीकै मान्यताका कारण छवटा टिममा अनुबन्ध नेपाली खेलाडीले विदेशी खेलाडीसँग पनि खेल्न पाउने भएका छन्। प्रतियोगिताका संयोजक सुभाष शाही
धेरै कुरा यसपालि विगत भन्दा हामीले नौलो गर्ने प्रयास गरेका छौँ, विरोध बनाउने प्रयास गरेका छौँ। हामीले सधैँ एउटा संस्करण भन्दा अर्को संस्करण चाहिँ फरक रहोस् भन्ने प्रयास गर्छौँ र सिक्ने क्रममा छौँ हामी सधैँ लर्न। धेरै कुरा हामीले काम गर्दै जाँदाखेरि हामीले पनि
शनिबारदेखि सुरु हुने प्रतियोगितामा 3 करोड लागतको अनुमान गरिएको छ। प्रतियोगिताको विजेताले 25 लाख, उपविजेताले 10 लाख पाउनेछन् भने तेस्रो हुने टोलीलाई 3 र चौथो हुने टोलीलाई 2 लाख रुपियाँ दिने आयोजकले जनाएको छ। पुरस्कार राशि सर्वाधिक हुनु र प्रतियोगिताको छवि अन्तर्राष्ट्रिय क्रिकेट जगतले पनि स्वीकार्नुले धनगढी प्रिमियर लिगको महत्व झल्किएको बताउँदै फेरि संयोजक शाही
जायन्ट एलईडी स्क्रिन राख्दैछौँ ग्राउन्डमा, टिकेटिङ गर्दैछौँ, ESPN क्रिकेट इन्फोबाट पनि लाइभ अपडेट यो टुर्नामेन्टको हामीले पाउन सक्छौँ र सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले आइसिसीको मान्यता अप्रुभल पनि पाएको छौँ। क्रिकेटलाई मात्र होइन धनगढीलाई चाहिँ इन्टरनेसनल लेभलमा इन्टरनेसनल सिटी बनाउनमा अहिले मद्दत गर्नेछ आइसिसीको अप्रुभलले गर्दा। प्रत्येक टिमले 2-3 जना विदेशी खेलाडी अनिवार्य राख्ने पर्ने व्यवस्था छ, त्यसले गर्दा पनि हाम्रो पहिचान, यस क्षेत्रको पहिचान, यस नेपालको क्रिकेटको पहिचानलाई चाहिँ इन्टरनेसनल लेभलमा पुर्याउनेछ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी।
आर्थिक अभावले अस्पतालको सैयामा छटपटाइरहेकी महिलाका लागि सहयोगी हातहरू जुट्दै पहिलो दिन 25,000 हस्तान्तरण। खोलाकी राजमार्ग जोड्ने कैलालीको भजनी र कञ्चनपुरको बेलगुरीलाई व्यवस्थित सहर बनाउने योजना लागू हुँदै केही दिनमा डिजाइन इस्टिमेटको काम सुरु हुने। महिला मैत्री समाज निर्माणका लागि जनप्रतिनिधिहरूलाई सचेतना अभियान चलाउन मुख्यमन्त्रीको निर्देशन। प्रदेश स्तरीय महिला मञ्च कार्यक्रमको धनगढीमा र 5 वर्षदेखि चर्चामा रहेको सुदूरपश्चिमाञ्चल साहित्य समाजको देश दर्शन अभियान आजदेखि सुरु। नेपाल भारतका 20 सहरमा सांस्कृतिक कार्यक्रम।
देश दिनेश खबरका साथमा मेडलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
साँझ 6:30 बजेको दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीले सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार।